ہیں آیت نمبر 83 سے سورہ یونس. بسم اللہ الرحمن الرحیم. فما آمن لموسیٰ, تو نہیں ایمان لائے موسیٰ پر, یعنی موسیٰ پر لوگ ایمان نہیں لے کر آئے, سوائے الا سوائے کس کے, ذریتم من قومی ہی, چند نوجوانوں کے اس کی قوم میں سے. کس کی؟ اب اس میں دونوں رائے پائی جاتی ہیں. ہی کی ضمیر موسیٰ علیہ السلام کی طرف بھی جا سکتی ہے, اور چونکہ فرعون کی بات پیچھے آ رہی تھی تو فرعون کی طرف بھی جا سکتی. پہلے دیکھتے ہیں کہ اگر فرعون کی طرف جا رہی ہے تو پھر کیا مطلب ہوا, یعنی موسیٰ علیہ السلام پر, کیونکہ انہوں نے تبلیغ کی فرعون کو جا کے, لیکن ان کے اوپر کوئی بھی نہیں ایمان لے کر آیا سوائے چند نوجوانوں کے اس کی قوم کے, اس کی فرعون کی. تو یعنی وہ کون نوجوان تھے؟ سب سے پہلے تو جس کا ذکر قرآن میں آتا ہے سورہ مؤمن میں, وہ رجل المؤمن, ایک نوجوان تھا فرعون کے دربار میں, اور کیسے انہوں نے تقریر کی تھی قرآن میں, وہ سارا ذکر آتا ہے انشاءاللہ جب ہم وہاں پہ پہنچیں گے تو آپ دیکھیے گا. اور پھر اسی طرح حضرت آسیہ ایمان لے آئی تھی, اور کچھ فرعون کا ایک خازن تھا, خزانچی ٹریجرر, وہ ایمان لیا تھا, اس کی بیوی ایمان لے کر آئی تھی. تو اس طرح یہاں جو مشاتا تھی, بیوٹیشن تھی فرعون کی بیٹی کی, وہ کنگھی کرتی تھی اس کی, وہ ایمان لے کر آئی تھی. یعنی چند ایک گنے چنے لوگ فرعون کی قوم سے. اچھا, دوسرا معنی کیا ہے اگر موسیٰ علیہ السلام کی قوم سے لیا جائے؟ تو دیکھیں, اب جادوگروں کیا سارا وہ سامنے آ گیا, جادوگر ایمان لے آئے, پچھلی جب ہم نے یہ پڑھا تھا نا. لیکن موسیٰ علیہ السلام کی قوم کے چند نوجوانوں کے سوا شروع میں کوئی بھی ایمان نہیں لے کر آیا تھا. تو ویسے تو ساری ہی ان کی قوم ظاہر مسلمانی تھی, مگر جو صحیح مسلمان ہوتے ہیں وہ ایسے نہیں تھی. وہ جو پکے ایمان والے تھے وہ وہی یہ چند نوجوان ہی تھے, ینگسٹرز تھے. اور یاد رکھیں, ہمیشہ ایسا ہوتا ہے کہ کوئی بھی جب دعوت دی جاتی ہے تو اکثر جو بڑی عمر کے لوگ ہوتے ہیں وہ اتنے پکے ہو چکے ہوتے ہیں اپنے دین میں یا اپنی پریکٹسز میں, اپنی رسموں میں, کم ہی وہ اپنی ان چیزوں کو چھوڑتے ہیں جن پہ وہ ہمیشہ سے پلے بڑے انہوں نے دیکھی. زیادہ تر آپ دیکھیں گے کہ ینگسٹرز ہی ہوتے ہیں جو آگے آتے ہیں. جو کوئی بھی موومنٹ بھی آپ دیکھیں, کوئی بھی موومنٹ چلتی ہے تو اس کو نوجوان طبقہ ہی آگے لے کے جاتا ہے. اگر آپ دیکھیں کہ اس کی وجہ کیا ہے, تو وجہ وہی ہوتی ہے مصلحت پسندی, یا ایک ہی چیز ہم ہمیشہ سے کرتے آئے ہیں, اب ہم کیسے بدلیں. ایون آپ دیکھ لیں قرآن کی دعوت, جب قرآن پڑھایا جاتا ہے, میں اپنے ذاتی تجربے سے بھی بتا سکتی ہوں آپ کو, تو الا ماشاءاللہ, میں یہ نہیں کہوں گی 100%, الا ماشاءاللہ کوئی ہی ہیں ایسے بوڑھے ہوں گے جو کہ اپنے آپ کو چینج کر لیتے ہیں, ورنہ پڑھ پڑھ کے بھی وہ ٹس سے مس نہیں ہوتے, کیونکہ ان کے جو ایک پریکٹسز ہوتی ہیں, جو ان کا دماغ پختہ ہو چکا ہے جس کے اوپر وہ ہمیشہ سے رہے ہوتے ہیں, وہ ان کو نہیں چھوڑتے. جبکہ جب یوتھ, ینگ بلڈ آتا ہے اس طرف, نوجوان لوگ آتے ہیں, بہت جلدی وہ چینج ہوتے ہیں. ان کے وہ مسئلے ہاتھوں میں نہیں پڑتے, ان کو کوئی ڈر نہیں ہوتا, ان کے ساتھ بیگیج نہیں ہوتا. وہ یہ نہیں کہتے پھر اس کا کیا ہوگا, اس کا کیا ہوگا, فلاں کیا وہ کرے گا. آپ نے دیکھا ہوگا اپنے گھروں میں بھی, جو بچے جوان ہوتے ہیں, جوان خون ہوتا ہے, وہ بس ایک دفعہ ٹھان لینا ایک بات کو تو وہ پھر پیچھے نہیں ہٹتے, ان کو کسی کی پرواہ نہیں ہوتی. جبکہ جتنی زیادہ عمر کے لوگ ہوتے ہیں ان کو پڑھ پڑھ کے بھی وہ پھر ہاں ہاں کہتے رہیں گے, لیکن پھر کریں گے وہ وہی جو کہ ان کے ذہن میں ایک بیٹھی ہوئی ہے چیز. تو یہی کام اس وقت بھی ہوا تھا. اور آپ صلی اللہ علیہ وسلم کی دیکھیں, ان کے وقت میں بھی جو صحابہ کرام تھے, آپ کو پتا ہے کہ سب یوتھ تھے. آپ صلی اللہ علیہ وسلم کو 40 سال کی عمر میں نبوت ملی, جتنے بھی صحابہ تھے آپ صلی اللہ علیہ وسلم سے چھوٹی عمر کے تھے, سوائے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ, وہ تقریباً آپ صلی اللہ علیہ وسلم کی برابر کی عمر کے تھے, ورنہ باقی تمام صحابہ کرام کم عمر تھے. اس لیے ہی دیکھیں وہ ایک موومنٹ چلی بھی اور نہ ڈر ہو کے انہوں نے کام کیا. جو اس سوسائٹی کے بھی بڑی عمر کے لوگ تھے وہ مصلحتوں میں پڑے رہے, وہ نہیں اس طرف کو آ رہے تھے. تو موسیٰ علیہ السلام کے ساتھ بھی یہی ہوا. اب کیا وجہ تھی اس کی, यहाँ पे वजह भी बताई गई है, मसलहत पसंदी तो मैं एक अपने तौर पे कह रही हूँ, लेकिन उस जमाने में क्या वजह हुई थी, क्यों नहीं वो आ रहे थे जो जरा मतलब मैच्योर एज के थे लोग। अला खौफिन मिन फिरऔन व मलाइह, फिरौन के खौफ से और उसके सरदारों के खौफ से। फिरौन इतना जालिम था, उसके जुल्म की जब दास्तान इंसान सुनता तो रोंगटे खड़े हो जाते हैं। यानी उसके बाद शायद ही तारीख में कोई इस कदर जालिम हुक्मरान आया हो जितना कि फिरौन था। अब उसकी जो सजाएं थी ना वो ऐसी थी कि इंसान को लरजा दे। और अभी देखें लोगों ने जब देखा कि जादूगरों के साथ ऐसा हुआ और इसने अनाउंसमेंट भी कर दी थी, ऐलान कर दिया था कि जो भी अब मूसा अलैहिस्सलाम पे ईमान लाएगा तो उसके यानी ये जो आज़ाए जो हाथ पैर हैं उल्टी समत से काट दिए जाएंगे और सूली चढ़ा दिया जाएगा, जैसे जादूगरों के साथ किया था। अब जाहिर है कितना खौफ के अगर हमने मूसा अलैहिस्सलाम की बात मानी, इनके रास्ते पर चले, हमने कह दिया कि हम इनके ऊपर ईमान लाए तो हमारी तो खैर नहीं। अब ऐसे में वही लोग सामने आते थे जो नौजवान थे जिन्होंने ठान लिया था जो मर्जी कर ले हमने नहीं इसकी बात माननी, हम जब जो मर्जी हो जाए हमने तो मूसा अलैहिस्सलाम के साथ रहना। तो उन्होंने ही फिर कुर्बानियां भी दी। तो ये जो इसके मला थे ना, इसके सरदार थे, ये भी बड़े जालिम थे और इसके भी यानी एजेंट्स होते थे फिरौन के, जो जाके रिपोर्ट्स दे देते थे कि जी फलां है जो मूसा अलैहिस्सलाम पे ईमान लाया है, वो खुद तो नहीं बैठा हुआ अपने उसके अंदर महल में देख रहा होता था। तो इसने एजेंट्स अपने छोड़े हुए थे कि पता करो रखो कि कौन इस तरफ को है। तो इतना उसका खौफ था, इतना खौफ था कि लोग जो है नहीं सही दीन की तरफ नहीं आते थे। अनयफ्तीना हूं कि वो फितने में डाल देगा उनको, उनको ये डर होता था। फितना मुसीबत की सेंस में भी आता है ना कि ये हमें मुश्किल में डाल देगा, ये हमें ऐसी सजाएं देगा, ये हमें ये। आपने वो फिरौन की बेटी की मशाता का तो आपने सुना होगा ना किस्सा, कितनी दफा भी बताया है आपको, जो कंघी करती थी फिरौन की बेटी की, कैसे उसको और उसकी बच्चियों का क्या हाल किया था। सोचिए एक किसी वक्त के अंदर अगर ऐसी हुकूमत हो और ऐसे हालात हो, कौन होगा जो अपनी जिंदगी को इस तरह एक एक मारना अलग होता है और एक खोलते हुए तेल की देग के अंदर उसके बच्चों को एक एक करके डाल दिया गया, कि जो उन्हें डालते थे सिवाय हड्डियों में कुछ नहीं रहता था, सारा कुछ पानी हो जाता था। लर्जा देने वाली सजाएं, और उसके बाद उसको भी डाल दिया गया था। और कसूर क्या था कि वो मूसा अलैहिस्सलाम की दावत पर ईमान ले आई थी। ऐसे ऐसे जालिम हुक्मरान दुनिया में रहे और अल्लाह ताला ने खुद फरमाया है। देखिए जब अल्लाह ताला खुद फरमा रहे हैं तो फिर उससे ज्यादा बड़ी क्या बात हो सकती है कि वह इन्ना फिरौन अलालिम फिल अर्थ, और वाकई इसमें कोई शक ही नहीं है कि फिरौन वाकई बड़ा सरकश था जमीन, बड़ा सरकश था, बड़ी लोगों को ऐसी यानी हद से बड़ा हुआ था। इन्नहु लमिनल मुसरिफीन, वो हद से ज्यादा बढ़ने वालों में से था। सजाएं भी देखता था तो हद से बढ़ जाता था, यानी इंतहा कर देता था, कोई लिमिट्स नहीं थी। और इतना बड़ा था जमीन में, यानी उसको अच्छा ताकतवर था, उसकी मामूली ताकत नहीं थी। अल्लाह अकबर। अब आप देखें फिरौनियत हर जमाने में रही है, ठीक है उतना बड़ा इक्तदार या वो नहीं किसी को भी मिला होता, लेकिन फिर भी कल भी थी और हर दौर में रही है। आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में देखें तो कुरैश भी अपने आप को क्या समझते थे, हम सबसे बड़े हैं, हमसे तो बड़ा कोई है ही नहीं अरब में, ये सारे क्या अजमी है, ये सारे क्या ऐसे है, और हम बड़ी चीज है, हम काबा के मुतवल्ली, हम फला। और फिर वो भी सजाएं देने में पीछे नहीं रहते थे। पर खैर फिरौन की तो सजाएं इंतहाई शदीद थी। तो उनको कुरैश मक्का को बताया जा रहा है कि फिर देखो हुआ क्या उसके बाद। और आप सल्लल्लाहु अलैहि वसल्लम को भी एक तसल्ली है इन सारी आयात में जो आज हम सबक पढ़ेंगे, मेरे नबी को तसल्ली दी जा रही है कि नबी आप क्यों फिक्र करते हैं। देखिए मूसा अलैहिस्सलाम पे भी तो चंद नौजवान ही, चंद सारे नहीं, चंद नौजवान ही तो ईमान लेकर आए थे। वो अब चाहे फिरौन की कौम के हो या मूसा अलैहिस्सलाम की, लेकिन थे तो ना बंच ऑफ यंगस्टर्स बस। तो आप नहीं डिसहार्ट हो। तो फिरौन तो ऐसा था कि वो तो इंतहाई जाबिर था, जो उसकी मुखालफत करता था वो तो उसको छोड़ता नहीं था, बेफलांग देता था, किसी की परवाह नहीं करता था। اس کے اوپر تو اللہ ہی تھا, اس کے اوپر اور کوئی انسانوں میں سے تو کوئی پاور تھی نہیں, وہ اکیلا ہی تھا جو کہ وہ حکمران تھا. تو اس کے سامنے رحم یا انصاف کی کوئی امید نہیں رکھی جا سکتی تھی. وقال موسیٰ, تو موسیٰ علیہ السلام نے کیا کہا؟ اب اتنے سخت حالات ہیں, صرف تھوڑے سے لوگ ایمان لائے ہیں, موسیٰ علیہ السلام اب کیا کہتے ہیں ایسے وقت میں اپنی قوم کو؟ یا قومی, اے میری قوم, ان کنتم آمنتم باللہ, اگر تم اللہ پہ ایمان لائے ہو نا, فعلیہ توکل, تو پھر اس پہ بھروسہ کرو, توکل کرو اس پہ. ان کنتم مسلمین, اگر واقعی تم مسلمان ہو نا, اگر تم اللہ کی ماننے والے ہو, مسلم کون ہوتے کہ اللہ کا اطاعت گزارو, تو تم پھر اس کے اوپر بھروسہ رکھو. پھر یعنی ایسا خوف نہیں کہ اب خوف کے مارے تم دین چھوڑ دو یا خوف کے مارے تم اس طرف نہیں آؤ. جب تم نے ایمان کا اقرار کر لیا ایک دفعہ, تو اب اللہ پہ بھروسہ رکھو. سورہ آل عمران میں بھی ہے نا, فإذا عزمت فتوکل علی اللہ, جب تم ارادہ کر لو نا, بس پھر اللہ پہ بھروسہ کرو. بس اب توکل کرنے والا, توکل وہی کر سکتا ہے جو واقعی ہی اللہ پہ ایمان رکھتا ہو. اس لیے کہ جب ایمان آتا ہے نا, تو انسان ایمان میں کیا ہوتا ہے, انسان کہتا ہے ان اللہ علی کل شیء قدیر, اللہ ہر چیز پر قادر ہے, میرا نفع نقصان اس کے ہاتھ میں, میری زندگی موت اس کے ہاتھ میں, میری ہر چیز اس کے ہاتھ میں, وہ ہر چیز کی طاقت رکھتا ہے. جب یہ ایمان آ جاتا ہے, تبھی انسان پھر بھروسہ کرتا ہے کہ واقعی پھر جب اس کے ہاتھ میں ہر چیز, تو پھر میں اس کے اوپر چھوڑ دوں نا, اصل طاقت ہی اس کے پاس ہے, وہی میرے سارے کام کر سکتا ہے, تو میں تو کچھ نہیں کر سکتی, میں تو اپنے کچھ وسائل استعمال کر سکتی, میرے ہاتھ میں تو کچھ نہیں ہے, تو اللہ میں نے تیروں پر بھروسہ کیا. تو انسان جب نیکی کا ارادہ کرے نا, تو بس پھر اللہ پہ بھروسہ کر کے آگے بڑھے, اللہ تعالیٰ پھر اس کو تھام لیتا ہے. ہم اپنے بھروسے پہ نہیں کوئی بھی نیکی کر سکتے, ثابت قدم نہیں رہ سکتے. ہم دیکھیں وہ کتنے شیکی ہوں گے یا کتنے ان کو خوف ہوگا جو اس طرف آنا چاہتے ہوں گے فرعون کا, کہ اگر وہ آنا بھی چاہتے تھے, وہ جان بھی گئے تھے کہ موسیٰ علیہ السلام حق پہ ہیں, یا فرعون کے دربار میں کوئی جان بھی گیا ہو, تو پھر بھی وہ ڈرتے اتنا زیادہ تھے فرعون سے اور اس کے سرداروں سے. ظاہر ہے فرعون کیا اس کی, اس لیے کہ وہ اس کے وہ وہاں پہ اس ملک میں وہ سپریم پاور تھا, کوئی اس کے سامنے چوں بھی نہیں کر سکتا تھا, اور وہ سب سے زیادہ سخت سزائیں دیتا تھا. تو ایسے میں پھر ایک اللہ کا سہارا تھام کے ہی انسان ایمان لا سکتا تھا, ورنہ نہیں ایمان لا سکتے تھے. کہ اللہ بس ایمان لے آئے ہیں تیرے سہارے پہ, تیرے بھروسے پہ. جیسے آج بھی بہت سے لوگ حالات اور واقعات دیکھ کے کہ بھئی یہ حالات ہیں یہ ہیں, وہ پھر اپنا دین ایمان ہی چھوڑنا شروع ہو جاتے ہیں, اپنی آئیڈینٹیٹی ساری ختم کر دو, کسی کو پتہ نہ چل جائے کہ ہم مسلمان ہیں. ہم مسلمان نظر ہی نہیں آنا چاہتے, نہ ہمارے نام ایسے ہوں نہ ہم نظر آئیں, کیونکہ ہمیں بھی کیا ڈر ہے, آئیں یستی نہ ہوں, کہ وہ ہمیں فتنے میں ڈال دیں گے, وہ ہمیں آزمائش میں ڈال دیں گے. ایسے میں کیا جواب ہونا چاہیے؟ یہاں پہ یہ بتایا گیا توکل علی اللہ, اللہ پہ بھروسہ کرو نا. ایمان لانے کے بعد ایمان لے ہی آئے ہو تو اللہ کے پر چھوڑ دو, اسلام کے احکامات پہ اللہ کے بھروسے پہ عمل کرو. اگر یہ نہیں ہوگا, بھروسہ نہیں ہوگا, تو عمل ہی نہیں کر سکتے. وہ توکل وہی کر سکتا ہے نا جس کو اللہ کے اوپر یقین ہو کہ ہر پاور کا مالک وہ ہے, کوئی پاور کا مالک نہیں. فقالوا علی اللہ توکلنا, تو وہ انہوں نے کہا, دیکھو کیسے پیارے لوگ تھے جو ایمان لے کر آئے تھے, جب موسیٰ علیہ السلام نے ان کو سمجھایا تو انہوں نے کہا بس ہم نے اللہ پہ بھروسہ کر لیا, ٹھیک ہے ہم اللہ کو. یہ بھی پتہ ہے عقیدہ جب تک درست نہ ہو نا, تب تک یہ ممکن نہیں ہے. جب عقیدہ درست ہے کہ اللہ نفع اور نقصان کا مالک ہے, تو پھر ہی بھروسہ کیا جا سکتا ہے. یہ زبانی باتوں سے نہیں ہوتا, اور حسبی اللہ ہوا نعم الوکیل, ہم کہہ دیں اللہ ہمارے لیے کافی ہے, بس ہم نے توکلت علی اللہ کہہ دیا, یا ہم نے کہہ دیا حسبی اللہ لا الہ الا ہو علیہ توکلت, تو بس ہو گیا توکل. ایسے نہیں ہوتا توکل, زبانی باتوں سے نہیں ہوتا. پہلے اس کا یقین دل میں آ جائے, پہلے سمجھ آ جائے ہمیں کہ ہاں کون ہے جو سپریم پاور ہے. یا اور شیطان ہمیں اسی طرح کی باتیں ہمارے اندر انجیکٹ کرتا ہے کہ دیکھو وہ فرعون جیسے उनको कहा गया होगा कि फिरौन तो कितनी बड़ी ताकत है, तुम फिरौन से के आगे खड़े होगे, क्या उसकी ताकत का मुकाबला कर सकते हो तुम? हमें तो वो ये कर देगा, तुम्हें वो कर देगा, तुम्हें कितना खतरा है, तुम कहाँ बचोगे? ऐसे वक्त में उन्होंने कहा नहीं, हम अल्लाह पे भरोसा करते हैं। तो मोमिन ऐसे होते हैं, मोमिन को ये यकीन होना चाहिए कि देखें अल्लाह ताला ने हमेशा मोमिनों की मदद की। नूह अलैहिस्सलाम की कश्ती तूफान के अंदर हचकोले खा रही है, लेकिन अल्लाह ने बचा के साहिल तक पहुंचा दिया। कौमे आद देखें, कौमे समूद देखें, कौमे लूत देखें, ये कौमे फिरौन को ही देख लें, कौन लोग बचे जो ईमान लाने वाले थे? तो अल्लाह की मदद उनके साथ थी। जिस वक्त पूरी जमीन पे तूफान आ गया था, उस वक्त ईमान वालों को किसने बचाया था? अल्लाह ने। तो उन्होंने कहा हम अल्लाह पे भरोसा करते हैं, और दुआ इस्तखारा भी ना अल्लाह पे भरोसे का ही एक तरीका, तो पूरा यकीन है कि अल्लाह मदद की कुव्वत तू रखता है, इख्तियार तू रखता है, अथॉरिटी तू रखता है, पावर तू रखता है, अल्लाह तो मेरी मदद फरमा के जिसमें खैर हो मेरे लिए वो कर दे। और अब ये अगली आयत है ना, ये दो आयतें, इनको अब हाईलाइट कर लें, आयत 85 और 86। इतनी खूबसूरत दुआ है जो हमारे लिए भी बहुत यानी जरूरी है मांगनी। उन्होंने कहा कि अल्लाह अल्लाह के ऊपर हमने बस तवक्कल कर लिया, और फिर वो देखो कैसी दुआ कर रहे हैं। अब देखें एक खौफ के माहौल में रहने वाले लोग हैं, अरे ईमान लाना उस वक्त कोई आसान तो नहीं था, तो वो क्या दुआ कर रहे हैं? रब्बना ला तजअलना फितनतन लिल कौमि ज़ालिमीन, ए हमारे रब हमें फितना ना बना देना जालिम लोगों के लिए। फितना मतलब क्या? आजमाइश। यानी क्या मतलब हुआ? हमें आजमाइश ना बना देना जालिम लोगों के लिए। इतनी प्यारी दुआ है, आपको रियली इसको जरूर समझना है कि ये दुआ क्या है। यानी अल्लाह अल्लाह ताला तो जालिमों का भी तो इम्तिहान लेता है ना, कि जिसको पावर दी हुई होती है अल्लाह ताला उनका इम्तिहान लेता है किस तरह इसको यूज करते हैं। तो यानी जो जब जालिमों का इम्तिहान तू ले, कि उनको जब तू खुली छुट्टी दे देगा, तू उनको रिसोर्सेस दे दे, जब तू उनको कुछ भी करने की यानी खुली उनको दे दी कि जो मर्जी करें, तो दुआ में हम क्या मांग रहे हैं? या अल्लाह हमें पता है कि तू उनका इम्तिहान तो लेगा, लेकिन हमें फिर उनके इम्तिहान के लिए तो हमें ना वो बना देना कि जिसके जरिए इम्तिहान उनका हो रहा है, यानी हमें ना वो काफिर के लिए काफिरों के लिए हमें ना वो टेस्ट केस बना देना, हम विक्टिम ना बने, यानी कि वो हम पे जुल्म कर रहे हैं और जुल्म कर रहे हैं और जुल्म कर रहे हैं, और ये उनका टेस्ट हो रहा है कि वो कब तक जुल्म करते रहते हैं, और उनको अल्लाह ने मोहलत दी है, तो हमें निशाना सितम ना बनाना। समझा गई? उर्दू में जो कहते हैं निशाना सितम ना बनाना, कि वो हम पे सितम ढाएं और हमारे पर ढारे और इससे उनका इम्तिहान हो रहा है, क्योंकि वो काफिर समझेंगे कि फिर वो गालिब है, ये उनके लिए भी फितना है, लेकिन ये उनके लिए भी इम्तिहान है। यानी जालिमों को यानी एक तरह से कहा जा रहा है कि जालिमों को हम पे काबू ना दे देना कि वो हम पे जुल्म करते रहे। हमने ना हमने तो ईमान ला के तुझ पे भरोसा कर लिया है, हम तेरे रास्ते पे चल रहे हैं, चल पड़े, अब तू हमें इनके हवाले ना कर देना कि ये फिरौन और उसके साथी हमें अजाब में मुब्तला करें। तो लोग क्या कहेंगे कि हाँ अगर ये हक पे होते तो इनके साथ ये थोड़ा ही होता, देखा ये तो हक पे है ही नहीं है, तो सारों ने क्या समझना है कि फिरौन ही हक पे है ना, तो उस तरह से उनका कुफर और पक्का हो जाएगा ना। हमें ना वो फितना बनाना, और फितना रुकावट के मानों में भी है कि अल्लाह हमें रुकावट ना बनाना जालिम कौम के लिए, कि यानी कोई ईमान ही नहीं लेकर आएगा उसके बाद, जब कोई देखेगा कि देखे एक है पिस रहा है, मार खा रहे हैं, मार खा रहे हैं, उनके ऊपर जुल्म हो रहा है, तो आप खुद ही सोचे ना कि कोई ये सोचेगा ना कि अगर ये सच्चे होते तो इनका खुदा इनकी मदद ना करता, ये तो फिर इसका मतलब है कि इनके ये ऐसे ही है, इनका कोई दीन वगैरह कुछ नहीं सच्चा, तो वो इस्लाम को मखलूक समझेंगे। इस्लाम पे ही थे ना ये लोग, देखिए सच्चे दीन पे थे ना, तो वो उसको मगलूब समझेंगे कि देखो ये तो ये डोमिनेटिंग पावर होते अगर ये सच्ची होते। तो वो फिर जब कोई लोग ये देखेंगे तो वो इस दीन की तरफ नहीं आएंगे, वो और इसे भागेंगे। अब देख लेना, खुद सोचें, टॉर्चर हो रहा है, टॉर्चर फिरौन उनको कर रहा है, अब एक उमश आता है, उसको देग में डाल दिया, उसके बच्चों को डाल दिया। अब ये देख के फिरौन का तो इम्तिहान हो गया, जालिम का तो इम्तिहान हो गया, ये उसने क्या किया। लेकिन इसके बाद क्या लोग और उसकी तरफ आएंगे, इस दीन की तरफ, या भाग जाएंगे? भाग जाएंगे ना, डर जाएंगे, खौफ ज्यादा हो जाएंगे, कहेंगे अरे अगर ये सच्चे होते तो क्या ये ना होता, इसकी मदद ना हो जाती। तो लोग काफरों को गालिब समझेंगे, वो उनको सही समझेंगे, आपको समझना मुश्किल हो जाएगा। तो इसलिए या अल्लाह हमें इनके हवाले ना करना कि कहीं इसकी वजह से लोग सच्चे दीन से दूर ना हो जाए। ठीक है, अल्लाह हमारा भरोसा तुझ पे है, हमें जालिमों के लिए सितना ना बनाना है कि हम पर गालिब रह के वो समझने लगे अगर ये हक पे होते और हम बातिल पे होते तो हम इन पर अजाब कैसे कर सकते थे, हम इन पर गालिब कैसे आ सकते थे। और फिर दूसरा ये भी है कि अल्लाह इनके हाथों भी ना अजाब मुसलत करना, ना अपने पास से कोई अजाब हम पर नाजिल फरमाना कि ये लोग कहने लगे कि अगर बनी इसराइल हक पे होते तो हमारी सजाएं भला यूं भुगतते, या अल्लाह के अजाब इन पे क्यों आते। अब देखें किसी कौम के पर अजाब उनके आमाल की वजह से आता है ना, अपनी शामत आमाल होती है। जितनी कौमों की हिस्ट्री देख लें, अल्लाह जुल्म नहीं करने वाला, अल्लाह नहीं जुल्म करता कभी। कौम नूह देख लें, कौम सारे जितने कुरान में हमने पढ़ी है कौमों के किस्से, आप बताएं क्या उनका था, क्यों उनके ऊपर अजाब है, उनके अपने कसूर ही थे ना आए तो जो उनके आगे आ गए। तो इसी तरह यहाँ पे कहा जा रहा है कि हमारे अपने कसूर हैं, लेकिन अल्लाह ये ना हो कि हमारे पर अजाब आए और काफिरों को हंसने का मौका मिल जाए और ये सोचे कि देखो ये अगर सच्चे होते तो भला इनके पर ऐसे होता। और एक और मतलब भी है कि ये ना हो कि ये हम पर गालिब आ जाए, तो ऐसा ना हो कि ये फितना बन जाए, ये हमें हमारे सच्चे दीन से हटाने की कोशिशें करें और ये ना हो कि हम दीन से हट जाएं, हमारा दीन ना खतरे में आ जाए। रात अजान ना फितना तल्लिल कौम तालिमी, कितनी अच्छी दुआ है। तो इस दुआ को मांगना चाहिए और छोटी सी दुआ है ना, हमको ना बनाना आजमाइश जालिम कौम के लिए। अब समझ आ गए आपको सारे मीनिंग कि हम पे ऐसे ना अजाब आए या हम पे दूसरों को जुल्म करने का ऐसा ना मौका मिल जाए कि उसके बाद वो ये समझने लगे कि वही तो सच्चे हैं, ये तो ऐसे ही बेयारद मददगार पड़े हैं। और फिर वो नज्जीना भी रहमती का मिनल कौमिल कैफिरीन, और निजात देना हमको अपनी रहमत के साथ काफिर कौम से। अल्लाह काफिर कौम से अभी आखिरी स्टेज पे भी मोमिन अल्लाह से ही दुआ करता है, अल्लाह जो काफिर कौम है अपनी रहमत के साथ इनके जुल्म सितम से हमें निजात दे दे, इतने वो जालिम थे ना। वह औहैना, और वही की हमने, अब इनकी दुआ कबूल हो गई। कैसे? अल्लाह ताला ने इनको गाइड किया, हमने वही की इला मूसा व अखी, मूसा अलैहिस्सलाम की तरफ और उसके भाई की तरफ। कौन भाई? हारून अलैहिस्सलाम, उन दोनों की तरफ, क्योंकि दोनों पैगंबर है ना, तो दोनों को अल्लाह ताला ने वही की। अब वही के अंदर कुछ काम करने को कहा गया, चार काम है जो करने को कहा गया कि अब क्या करो इनके लिए। अभी इन्होंने दुआ ये की है, एकदम फौरन तो नहीं फिरौन को डबो दिया जाना था या उसको खत्म कर दिया जाता। अब इनकी भी तो तरबियत का एक पीरियड था ना। नंबर वन कहा गया मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम, इन दोनों को कहा गया अन तबव्वा अली कौमी कुमा, कि ये तुम ठिकाना बनाओ अपनी कौम के लिए। भी मिस्रा बुयूतन, मिस्र में ही कुछ घरों को चूज कर लो मिस्र में ही और इन घरों में ठिकाना बनाओ। अच्छा, अब क्या था ये, थोड़ी सी मैं इसकी बैकग्राउंड आपको बता दूं फिर आपको समझने में आसानी होगी कि बनी इसराइल या पिछले मजाहिब में क्या होता था कि ये लोग अपनी नमाजें या अपनी इबादत जो थी वो अपनी सिर्फ इबादत गाहों में कर सकते थे। जैसे जो यहूदी अपने टेम्पल्स में या ईसाई अपने चर्च में, हमारी तरह नहीं कि कहीं पे भी नमाज का टाइम हुआ और जान नमाज हमने बिछा ली, जान नमाज नहीं भी है तो मट्टी पे खड़े होकर हमने वहां पे नमाज शुरू कर दी। ऐसा उनके लिए नहीं था, ये प्रिविलेज हमें मिली। ये मुस्लिम की हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने जो अपनी खसूसियात बताई कि छह चीजें सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम को मिली हैं, उनमें से एक ये भी है कि सारी जमीन को मस्जिद बना दिया गया मेरे लिए, मेरी उम्मत के लिए। यानी नमाज किसी जगह पे भी हो सकती है, पूरी जमीन में। लेकिन इन लोगों के लिए ऐसा नहीं था, इन लोगों को अपनी इबादत गाहों में ही जाके इबादत करनी पड़ती थी। तो अब फिरौन ने क्या किया था, अब जहां पे और उसने इतने जुल्म ढाए, उसने सारी इबादत गाहें इनकी जो है ना डिमोलिश कर दी, खत्म कर दी, ताकि ये अपने मजहब के मुताबिक नमाज ही ना पढ़ सके। और ये कहा कि अब कोई परमिशन नहीं है किसी को भी नई कोई इबादत गाह बनाने की, अब भी कोई बना सकता बनी ईसाई में। तो इनको वही की गई, इनको हुक्म दिया गया कि आप क्या करें, नहीं आपकी इबादत गाह, कोई बात नहीं, कुछ घरों को चूज कर लें, कुछ घरों को तैयार कर लें, कुछ घरों को मुंतखब कर लें। और क्या करें, वजालू बुयूतकुम क़िबलतन, और इन जो ये घर हैं जिनको आपने चूज किया है, इनको इनका इनको किबला रुख करें, यानी किबले की तरफ रुख हो इनका, ताकि उनके अंदर नमाज अदा की जा सके। आपको पता है इनको भी किबला रुख होने का हुक्म था नमाज में, यानी सिर्फ हमारा ही नहीं है कि किबला हो और तहारत हो और सतर के साथ सतर अपना कवर करके फिर नमाज पढ़ी जाए, इन लोगों की उसमें शरीयत में भी यही था और पिछले अंबिया की शरीयतों में भी ऐसा है। तो अब क्या कि ठीक है, अगर फिरौन के जुल्म सितम की वजह से आपके कोई इबादत खाना आपका नहीं सलामत रहा, तो कोई बात नहीं, आप फॉर द टाइम बीइंग टेम्पररीली उनको ये इजाजत दी गई कि फॉर द टाइम बीइंग अपने घरों में नमाज अदा कर लिया करो, लेकिन हर कोई अपने अपने घर में नहीं करेगा। तब भी उनको कहा कि आप कुछ घर मखसूस कर लें इसके लिए, कि ये स्पेसिफिक घर हैं जहां पे होगी नमाज, जहां पे इबादत होगी, और अपने घरों का रुख किबले की तरफ सीधा रखें, उस तरफ को हो ये घर। तो इस वक्त भी ओपन सब जगह पे, आम हर जगह पे इबादत करने की इजाजत नहीं दी गई थी। जैसे हमारे लिए देखें, ये कितनी, कभी आपने ये सोचा कि कितनी बड़ी सहूलत है, आप चाहे बाजार में है, चाहे जंगल में है, चाहे गांव में है, चाहे सहरा में है, चाहे कहीं पे भी है, आप वहां पे नमाज का टाइम आए आप खड़े हो गए, कितनी सहूलत है। अगर हर एक को यही हुक्म होता कि जब तक मस्जिद ना पहुंचे तब तक नमाज नहीं पढ़ सकता, तो सोचे कितनी मुश्किल हो जाती। अब कौन सा किबला है जिसकी तरफ मुंह करने का हुक्म दिया गया इनको कि अपने घरों को उस किबले की तरफ करो। कहा जाता है कि ये इब्ने अब्बास फरमाते हैं कि इससे मुराद काबा है। ये काबा मूसा अलैहिस्सलाम और इनके साथी जो थे उनका किबला था, क्योंकि ये तो बाद में बना था, ये जो बाद में ये हुआ है जो किबले का, ये बाद में हुआ है, बैतुल मकदस जो है ना ये बाद में बना है। तो उस वक्त काबा को ही इनका, क्योंकि इब्राहिम अलैहिस्सलाम ने इसको इसकी बुनियादें रखी, तो वही इनका किबला था। वह अकीमुस्सला, और कायम करो नमाज। क्या कायम करो नमाज, यानी नमाज का बाकायदा एक एहतमाम किया जाए, नमाज को बाकायदा कायम किया जाए, नमाज पढ़ो, इकामत सला जिसमें दायरा सब मिलके एक नमाज का पूरा एक सिस्टम कायम होगा। तो इससे अंदाजा कीजिए कि उनको भी नमाज को कायम करने का हुक्म मिला था। नमाज कितनी जरूरी चीज है, उनकी शरीयत में भी थी, हम तो हमारे तो कुरान में कितनी दफा नमाज की ताकीद आती है, नमाज का हुक्म आता है। और इसी से हमें यही पता चलता है कि बाज़ उलमा के नजदीक मर्दों को तो जमात के बगैर नमाज ही नहीं अदा करनी चाहिए, अगर मस्जिद दूर भी हो तो घर वाले ही मिलके जमात कर लिया करें। इसी वजह से कि देखें, क़ीमुस्सला, कायम करो नमाज, यानी इसका मतलब ये भी उलमा ने लिया कि जमात से पढ़ो, क्योंकि اقامت صلاح میں جماعت سے پڑھنا ضروری ہوتا ہے. اور دیکھیں جب نماز قائم ہوگی تو کتنی پیاری ان کی ٹریننگ ہو رہی ہے بنی اسرائیل کی, کہ ایک آرگنائز ہونا ان کو سکھایا جا رہا ہے. ایک امام کے پیچھے نماز پڑھنے سے کیا ہوتا ہے, ایک ڈسپلن کا بھی اندازہ ہوتا ہے, ایک ڈسپلن بھی وہ سیکھتے ہیں. اب حالانکہ وہ کیا کہہ رہے ہیں کہ ہمیں ان سے نجات دے, ہمیں ان کے لیے, لیکن ان کو اس دعا کے بعد ان کو حل کیا بتایا گیا, نماز کی طرف آؤ. فوری طور پہ سب ختم کر کے اور سب نہیں یہ کیا گیا, نماز کی طرف آؤ. اب نماز اتنی ضروری چیز ہے, اور ایسے حالات میں جہاں پہ خوف ہے یا جہاں پہ دین پہ چلنا مشکل ہے, نماز نہیں چھوڑی جا سکتی. اس وقت میں بھی نماز قائم کرنی ہے, کیونکہ وہ لوگ یہ بھی خوف پاتے تھے کہ فرعون کا ڈر ان کو ہوتا تھا کہ ہم کیسے نماز کا اہتمام کریں. لیکن ایک تو نماز قائم کرنی ہے, اور آپ صلی اللہ علیہ وسلم کی زندگی سے دیکھیں تو خوف اور یا جس وقت زیادہ کچھ ایسے حالات خراب ہوتے تھے تو آپ صلی اللہ علیہ وسلم نماز کی طرف دوڑتے تھے. ایون آندھی ہے, کوئی طوفان آ رہا ہے, کوئی بادل گہرے آ رہے ہیں, آپ صلی اللہ علیہ وسلم دوڑتے تھے نماز کی طرف. یعنی یہ نہیں کہ الٹ ہی ہو جائے کہ جو پہلے نمازیں پڑھتے تھے وہ بھی چھوڑ دیں, اب ٹینشن میں ہم نہیں پڑھ پاتے. نہیں, نماز قائم کرو. اور یہاں پہ مل جل کے عبادت کرنے کا معنی بھی پتا چلتا ہے نا, کہ کچھ گھروں کو مخصوص کر لو عبادت کے لیے, یعنی مل جل کے کرو. جہاں پہ قریب قریب کوئی مسجد نہ ہو, تو جیسے ہمارے ہاں بھی دیکھیں جو وہ مسلح کا جو کانسیپٹ ہے وہ یہی ہے نا, کہ کہیں اگر نہیں ہے مسجد تو ایک گھر کو مسلح بنا لیا جائے اور وہاں پہ لوگ جمع ہو کے نماز پڑھ لیں. وَبَشِّرِ الْمُؤْمِنِينَ, اور خوشخبری دو مومنوں کو, یعنی مومنوں کے لیے یہ جو ایمان لے کر آئے ہیں ان کو یہ خوشخبریاں سناؤ کہ اللہ جلدی تمہیں نجات دے دے گا اس ظالم قوم سے, اور جنت کی خوشخبریاں سناؤ. اس لیے کہ ان کا مورائل اس وقت آپ کرنا تھا نا, یہ دشمن کو کے اوپر ان کو غلبہ ملے گا, یہ خوشخبری دو. یہ خوشخبریاں پھر کس نے دینی تھی؟ پہلے دیکھیں جمع میں بات آ رہی ہے, اب وَبَشِّرِ الْمُؤْمِنِينَ, بشیرو نہیں آ رہا. اس سے پتا چلتا ہے کہ خوشخبری تو پیغمبر ہی سنائیں گے نا, لوگ تو نہیں سنائیں گے. پہلی چیزیں ہیں وہ لوگ قائم کریں, سب قائم کرو نماز, سب اپنے گھروں کو اس طرح سے قبلہ بناؤ, پھر کچھ گھر مخصوص کر لو, اور پھر اب اس کے بعد خوشخبریاں سنو. آج اگر ہم دیکھیں تو جو ہمارا ایک فیملی ٹائم ٹوگیدر ہوتا ہے وہ بھی انٹرٹینمنٹ کے نام پہ ہو یا کچھ بھی اور, اس میں بھی کیا زیادہ تر ادھر ادھر کی فضولیات ہوتی ہیں. فیملی ٹائم ایسا ہونا چاہیے یا گیٹ ٹوگیدر ٹائم ایسا ہونا چاہیے جس کے اندر اس چیز کا بھی اہتمام ہو کہ آپس میں بیٹھ کے کوئی اللہ کی بات کی جائے, کوئی دین کی بات کی جائے, یا جیسے ان کا کہ ایک کچھ گھروں کو بنا لو اور وہاں پہ نماز قائم کرو. جہاں پہ نماز قائم ہوگی تو آپ صلی اللہ علیہ وسلم کے وقت میں بھی مساجد صرف نماز کے لیے نہیں ہوتی تھی, وہاں بھی لوگوں کی تربیت بھی ہوتی تھی, لوگوں کی تعلیم بھی ہوتی تھی, واعظ و نصیحت بھی ہوتا تھا, پھر آگے کے لیے جو بھی انہوں نے کرنی ہوتی تھی آگے کی پلاننگ وہ بھی ہوتی تھی, سب چیزیں ہوتی تھی, ایک عدالت بھی ہوتی تھی. وہ تو اسی طرح اگر آج مسجدوں میں نہیں ہوتا ہے تو کچھ گھروں کے اندر ہی اگر تعلیم کا بھی کام ہو رہا ہے یا آپس کے اندر ایک ساتھ مل کے نماز پڑھنے کا اہتمام ہونا چاہیے جہاں پہ مسجدیں نہیں ہیں, یا اور دینی واعظ و نصیحت ان چیزوں کا اہتمام ہونا چاہیے, تو کوئی نہ کوئی ایسا مرکز ہونا چاہیے جہاں پہ یہ سب کام ہو. آج کوئی مسجد میں نہیں جاتا نماز کے لیے نہیں جاتا تو اور واعظ و نصیحت کے لیے کیا جائیں گے, یا کوئی درس یا کوئی علم کی مجلسوں کے لیے کیا جائیں گے؟ یہ تو بالکل ایک یعنی ہمارا طریقہ ختم ہی ہو گیا. چاند ایک ہی لوگ ہیں جو ہمیشہ ہی جاتے ہیں اور ان میں شامل ہوتے ہیں, باقی کچھ لوگ ہمیشہ خود کو ایگزمپٹڈ سمجھتے ہیں. تو ہم نے یہاں پہ دیکھ لیا کہ ایک گرتی ہوئی قوم اور ایک ایسے حالات میں کس طرح سے ان کو اٹھانے کے لیے اللہ تعالیٰ نے 4 پوائنٹس دے دیے. جگہیں بھی بتا دی کس طرح سے کریں گے, کیا کام کریں گے. یہ ایک نسخہ ہے, اس پہ عمل کریں گے تو زوال ختم ہو سکتا ہے. کیونکہ ان لوگوں کو تو یہ یعنی اتنی زیادہ ان کے لیے حالات مشکل تھے کہ یہ ایسی کسی بھی غلام قوم تھی کہ بالکل ذہنی طور پہ بھی مفلوج ہو چکے تھے. وہ غلامی انسان کو نا صرف فزیکلی نہیں ہوتی, ذہنی غلامی بھی ہوتی. ذہن غلام ہو چکے تھے اتنا زیادہ خوف میں رہنے کی وجہ سے بھی, اور اتنے زیادہ جب یہ اسلام نہیں بھی اگر لے کر آتے تھے تب بھی بنی اسرائیل کے اوپر آپ کو پتا نا کہ کس قدر خوف کے حالات تھے. تو ان کے زوال کے زمانے میں ان کو یہ نسخہ دیا گیا ہے, عبادت میں اکٹھے ہو جاؤ, ایسی جگہ پہ گیدرنگ کرو, ایسی اپنے گھروں کو مسجدیں بنا لو.